کیا جس میں انہوں نے قرآن پاک کی وہ آیت کا ذکر کیا کہ بالکل ہوتا وہی ہے جو انسان اپنی مرضی چاہتا ہے مگر ہوتا وہی ہے جو اللہ تبارک و تعالی چاہتا ہے. اس کے حوالے سے اور عراق کے بارے میں انہوں نے بڑا پیارا بیان دیا, حزب اللہ کے بارے میں جس میں انہوں نے قرآن پاک کی وہ آیت کو شیئر کیا جس میں کہا گیا ہے کہ جو لوگ اللہ کی راہ میں شہید ہوں ان کو مرا وہ مت کہو گو بے شک کہ وہ شہید ہیں اور وہ ایک اور جگہ کے اوپر موجود ہیں. مگر کچھ لوگ اپنی ریزرویشنز کا اظہار کر رہے ہیں کہ ایران جو ہے وہ تھوڑا سا خائف ہے, کیونکہ آج کی نیوز ہے کہ اگر امریکہ ٹف ٹائم دیتا ہے, اور کیونکہ کل ڈونلڈ ٹرمپ نے بہت برا پیغام دیا تھا کہ اگر میں چاہوں تو میں آج بھی ایران کو اڑا سکتا ہوں مکمل طور پہ, اور میں اگر چاہتا تو یہ جو ایک کروڑ بیس لاکھ لوگ یا 2 کروڑ لوگ جو موجود ہیں ان کو میں وہیں ختم کر سکتا تھا. اور انہوں نے یہ بھی کہا کہ مجھے لگتا ہے لوگوں کے فیک آنسو ہیں, وی نیور تھاٹ. تو کیا فرمائیں گے اس کے بارے میں, کیونکہ کچھ لوگ آئی ڈونٹ نو ان کے کسی پارٹی کے ساتھ تعلق ہے یا جان بوجھ کے پاکستان کو ڈیفیم کرنا چاہ رہے ہیں, کچھ لوگ یہ افواہ پھیلا رہے ہیں کہ ایران پاکستان سے خائف ہے اس لیے کہ پاکستان نے اس جو انٹروینشن کیا ہے اس میں زیادہ فیورز یا اس کا جھکاؤ امریکہ کی طرف رہا ہے. کچھ کہنا چاہیں گے اس کے بارے میں؟
دیکھیں میں یہ بات نہیں سمجھتا, کیونکہ اگر ایران کی پارلیمنٹ کے اندر اور ایران کے ہر فورم کے اندر جو ایران کی حکومت ہے انہوں نے پاکستان کا شکریہ ادا کیا ہے, اور جس طریقے سے پاکستان اپنے وزٹس کے دوران بھی ایران کی لیڈرشپ نے پاکستان کے کردار کو سراہا ہے, مجھے نہیں لگتا کہ ایران کو جو ہے وہ پاکستان کے حوالے سے کوئی خدشات موجود ہیں. امریکہ کے حوالے سے ایران اپنے خدشات کا اظہار بار بار کرتا رہتا ہے, اور آبنائے ہرمز کے حوالے سے ابھی بھی ٹینشن اپنی جگہ پر موجود ہے, کیونکہ امریکہ یہ سمجھتا ہے کہ آبنائے ہرمز آزاد نقل و حرکت کی جگہ ہونی چاہیے. ایران کی خواہش ہے کہ وہاں پہ ایران کا کنٹرول رہے. پھر ماضی میں جو بات چیت ہوئی اس میں یہ بھی طے پایا جاتا رہا کہ قطر یا عمان جو ہے وہ اس کا کنٹرول لے لے تاکہ ایران کی اس کے اوپر جو ہے جارداری نہ رہے. یہ ٹینشن اپنی جگہ پر موجود ہے. یورینیم کا سوال اپنی جگہ پر موجود ہے جو ایران سے کہا گیا تھا کہ وہ کسی اور ملک میں منتقل کر دیں, ایران اس کے لیے راضی نہیں تھا, لیکن معاملات کافی آگے بڑھے بھی ہیں. یہ بیانات میرا خیال ہے آپ کو مستقبل میں بھی نظر آتے رہیں گے, جیسا کہ ابھی یہ بھی بتایا گیا کہ آبنائے ہرمز میں گزرنے والے 2 جو ہے وہ ٹینکرز کے اوپر جو ہے وہ حملہ بھی کیا گیا. امریکی پریزیڈنٹ کا بیان بڑا سخت آیا اس کے بعد. امریکی پریزیڈنٹ کے اگر آپ بیانات کو بھی دیکھیں, جب مذاکرات بھی جاری تھے تو اس قسم کے بیانات ان کی طرف سے بھی آتے رہے, پھر جو ہے پاسداران انقلاب کی طرف سے بھی اس قسم کے بیانات آتے رہے. تو یہ میرا خیال میں مذاکرات کے ساتھ ساتھ یہ اس قسم کی جو ایک ہارش گفتگو ہے وہ امریکہ کے اپنی سیاست کے لیے ضروری ہے, ایران کے اپنے لیے ضروری ہے. ایران کے اندر جب یہ سوچ پائی جاتی ہے کہ ایران کو ڈٹ جانا چاہیے, پھر ایران میں آپ سمجھتے ہیں کہ جو خاص طور پہ ایک ایلیمنٹ مذہبی ایلیمنٹ ہے وہ اٹیچ ہے اپنی مذہبی لیڈرشپ کے ساتھ, اسی لیے آپ نے دیکھا کہ سپریم لیڈر کی جو وہ میں عرض کر رہا تھا کہ ایران کی جو لیڈرشپ کے ساتھ لوگوں کی جو اٹیچمنٹ ہے وہ آپ شاید امریکہ کے لیے بھی حیران کن ہے. آپ نے دیکھا ہوگا کہ امریکی پریزیڈنٹ ڈونلڈ ٹرمپ نے بھی یہ کہا کہ وہ حیران ہیں کہ لوگ اتنی جو ہے ان کی اپنی لیڈرشپ کے ساتھ اٹیچمنٹ ہے. تو میں سمجھتا ہوں کہ وہاں پہ بھی جو ہے پاسداران انقلاب یا ایران کی جو حکومت ہے یا وہاں کی جو مذہبی لیڈرشپ ہے ان کی طرف سے بھی یہ ممکن نہیں ہے کہ وہ فوری طور پہ امریکہ کے کسی بیان کے بعد جو ہے وہ اپنے موقف میں اتنی لچک دکھا دیں کہ لوگ یہ بات سوچنا شروع کر دیں کہ اتنا بڑا یو ٹرن ایران کی لیڈرشپ نے کیسے لے لیا. تو میں سمجھتا ہوں ایران کے لیے بھی یہ بات چیزوں پہ انا کا مسئلہ ضرور ہے, امریکہ کے لیے بھی انا کا مسئلہ ہے. امریکہ نہیں چاہتا کہ اس کے بارے میں کہا جائے کہ وہ جنگ ہار گیا یا وہ سرنڈر کر گیا اور اس کو ایران نے جو ہے وہ مشکل صورتحال سے دوچار کر دیا. نہ ہی ایران چاہتا ہے کہ امریکہ فتح کی شادیانے بجانے شروع کر دے اور یہ کہے کہ اس نے ایران کو نیست و نابود کر دیا ہے, کیونکہ ایران نے بھارت اپنی تمام لیڈرشپ کی قربانیوں کے باوجود ان کی بڑی لیڈرشپ کو ٹارگٹ کیا گیا, ان کو نشانہ بنایا گیا, اور یہ ایک وقت میں کوشش بھی کی گئی کہ وہاں رجیم چینج ہو, لیکن وہاں کی عوام نے جس طریقے سے اپنی لیڈرشپ کا مذہبی لیڈرشپ کا جس طریقے سے ساتھ دیا, میں سمجھتا ہوں کہ امریکہ میں بھی اس حوالے سے بھارت یہ سوچ پائی جاتی ہے کہ اگر مذہبی لیڈرشپ کو ٹارگٹ نہ کرتے तो ईरान की तरफ से इतना सख्त रद्दअमल और इतिहाद जो उनके अंदर पैदा हुआ, शायद वो इतना बड़ा इतिहाद देखने में ना आता। लेकिन चूंकि ईरान के हवाले से अमरीका ने बुनियादी ये गलती की कि वहां की कल्चर जो हेडक्वार्टर था उसको तबाह किया गया, वहां की मजहबी लीडरशिप को निशाना बनाया गया और बकायदा तौर पर जो ईरान की मजहबी लीडरशिप की जो अटैचमेंट थी अवाम के साथ, शायद उसको तोड़ने की जो कोशिश की गई उसमें अमरीका को नाकामी हुई।
बहुत शुक्रिया सर। मेरा आखिरी सवाल आपसे और उसके बाद मेरा दिल चाहता है कि आप रिक्वेस्ट करती हूं कि आप कंक्लूड कर दीजिएगा। 26 ऑफ जुलाई को कश्मीर के इलेक्शंस हैं, जो गिलगित बल्तिस्तान के इलेक्शन हुए हैं यकीनन उसमें पीपल्स पार्टी चाहती तो इक्तदार में अक्सरियत हासिल कर सकती थी, मगर एक अननोन पार्टी, इट्स नॉट अननोन पार्टी बट वो पार्टी ने अपना तशख्खुस खो दिया हुआ है, इस्तेहकाम पार्टी जनाब अलीम खान साहब की, ये वही पार्टी है जिसने 13 सीटों के लिए अपनी हिस्सा लिया था, बट दे कुडंट विन अ जीरो, कुछ भी नहीं जीत सके, मगर दो आजाद उम्मीदवार जो हैं वो उस पार्टी में शामिल हो जाते हैं और प्रोविंस में फेडरल में जो रूल लास्ट इलेक्शन में था कि मुख्तस सीटें इन्होंने पीटीआई जिस पार्टी को ज्वाइन किया था उसको नहीं दी थी, कोर्टों में अदालतों में ये केसेस चलते रहे थे, अल्टीमेटली वो तमाम की तमाम सीटें मुस्लिम लीग नून और पीपल्स पार्टी में बांट दी गई थी क्योंकि वो पार्टी जिसको आजाद उम्मीदवारों ने ज्वाइन किया था उन्होंने अपनी सीट जो कैंडिडेट थे वो लूज कर दिए थे। उसके बिल्कुल ऑपोजिट यानी इक्तदार साहिब इक्तदार वही लोग ही हैं, वही हाइब्रिड सिस्टम है, मगर जो एक इम्प्लीमेंटेशन फेडरल में हुई थी गिलगित बल्तिस्तान में टोटल ऑपोजिट किया, यानी इस्तेहकाम पार्टी। जी सर मैं गलत हूँ तो आप करेक्ट कर दें, आपको समझ आ रहा
है। थोड़ा सा इसमें मैं अरफा साहब थोड़ी सी अगर मैं चाहूँ मैं आपसे थोड़ा सा डिफर करता हूँ इस मसले पे, वो ये है कि पीटीआई के साथ जो कुछ हुआ इसमें कोई शक नहीं कि पीटीआई की लड़ाई इस वक्त एस्टेब्लिशमेंट के साथ रही और जो पीटीआई के बारे में एस्टेब्लिशमेंट की सोच है कि उन्होंने वो लाइन्स तमाम क्रॉस की जो मुल्क की फौज के हवाले से या मुल्क की सिक्योरिटी इदारों के हवाले से नहीं होनी चाहिए थी, जिसके नतीजे में 9 मई का वाकया भी हो गया। लेकिन जो पाकिस्तान तहरीक इंसाफ को जो कानूनी सतह पे मुश्किलात का सामना करना पड़ा उसमें कहीं ना कहीं पीटीआई ने अपनी गलतियां भी की, यानी उनके जो विदल पार्टी इंतखाबात थे, यानी जब आपको पता हो कि आपके ऊपर जो है वो तलवार लटक रही है, आपकी इस्टेब्लिशमेंट से लड़ाई है, इदारे आपके खिलाफ हैं, तो आपको इन चीजों को कानूनी चीजों को ज्यादा बेहतर अंदाज में प्रेजेंट करना चाहिए था। एक तो पीटीआई उसमें जो है वो कानूनी तौर पर नाकाम हुई, ऑल दो दी प्रेशर वॉज देयर कि हुकूमत के जो प्रेशर हो सकता है वो जरूर था, लेकिन पीटीआई ने भी इसमें अपनी एक कोताही की। कंपैरिजन करना गिलगित बल्तिस्तान को जनरल इलेक्शन ऑफ 2024 उसमें मेरे ख्याल में एक बड़ा जो है वो नुकता बड़ा वाजे है, जब आप किसी सियासी जमात के प्लेटफॉर्म से इलेक्शन में हिस्सा लें और बेशक आप कोई सीट ना जी सकें तो कोई इंडिविजुअल आजाद उम्मीदवार उस पार्टी में शामिल हो सकता है। पाकिस्तान तहरीक इंसाफ बहसीयत जमात जो है वो 2024 के इंतखाबात में इलेक्शन में हिस्सा नहीं ले रही थी, ये एक कानूनी नुकता था जो उनके रास्ते में रुकावट बना और उसी की बुनियाद पे उनको सीटों से महरूम होना पड़ा। उनके पास एक रास्ता था मजलिस से बात मुस्लिमीन का, उन्होंने वो अडॉप्ट नहीं किया। फिर उनके पास सुन्नी तहरीक का जब उन्होंने प्लेटफॉर्म इस्तेमाल किया तो आप जो है वो आपने बहसीयत पार्लिमानी सियासी जमात से आप उस प्लेटफॉर्म से बाहर निकल गए। तो मैं समझता हूं कि इस्तेहकाम पाकिस्तान पार्टी ने गिलगित बल्तिस्तान के इलेक्शन में हिस्सा लिया बतौर सियासी जमात के, फिर आजाद उम्मीदवार उनके साथ शामिल हुए, शामिल करवाने पे सवालात उठाए जा सकते हैं कि पीपल्स पार्टी ने भी कोशिश की, अलीम खान साहब शायद ज्यादा बेहतर अंदाज में प्ले कर गए, उन्होंने ज्यादा वादे वहीद कर दिए होंगे कि आपको वजारतें मिल जाएंगी, फिर वो एस्टेब्लिशमेंट की करीबी जमात समझी जाती है, तो ये फायदा जरूर उठाया। लेकिन टेक्निकली स्पीकिंग जब आप एक प्लेटफॉर्म से एक इंतखाबी निशान से आप इंतखाबात में हिस्सा लें तो आप जो है वो किसी आजाद उम्मीदवार को जब शामिल करवा लेते हैं तो आपकी पार्टी में शामिल हो जाता है, देन आपको जो है मखसूस नशिस्त मिल जाती है।
बहुत शुक्रिया। और मेरे एक कॉलर ने मुझे इमोजी भेजा है जिसमें आंखों में से आंसू निकल रहे हैं, मैं तो कुछ नहीं कर सकती आपके लिए, मगर मैं आपको बताता हूँ ये बड़ी हम में से कोई किसी के साथ है, बड़ी इनका बिल्कुल जस्टिफाइड इन्होंने बात की, इज वेरी जस्टिफाइड एट द मोमेंट। शक तो हम हर वक्त किसी न किसी पे शक करते ही रहते हैं। مگر علیم خان آف کورس ان کی اپنی پرسنالٹی داغدار ہے فار شور ہے, اور کیا ہماری گورنمنٹ جو ہے نوٹ نہیں کرتی کہ علیم خان صاحب نے وہ جو راوی کے علاقے کے بیچ میں جو ایک کالونی الٹیمیٹلی بنا لی تھی, عمران خان کی بھی مطلب جتنی یہ آؤ بھگت کرتے تھے, جتنے کھانے انہوں نے عمران خان کے لیے دیے بیکاز ہی وانٹیڈ ٹو ہیو دا فیور, ان کو جنون ہے ٹھیکے داری کا اور گھر بنانے کا, اور انہوں نے ان زمینوں کے اوپر گھر بنائے, اور جب پھر سیلاب آیا اور اس علاقے میں ان گھروں میں پانی آیا, گھروں کی دیواریں تک گری اور ان کی جو بنیادیں ہیں وہ کمزور ہوئیں, تو do you think he is a credible man, is that right?
یہ میرا مشکل ہے کہنا, میں کسی شخص کے بارے میں کہوں کہ وہ بڑے کریڈیبل مین ہے. پاکستان کے اندر جو ہے انہوں نے جو اپنی ہاؤسنگ اسکیم شروع کی, اور میں تو سمجھتا ہوں جتنی ہاؤسنگ اسکیم شروع کی جاتی ہیں اس ملک کے اندر وہاں کہیں نہ کہیں آپ وائلیشن بھی ضرور کرتے ہیں. ہمارے یہاں بالکل 100% جو ہے وہ ایک صاف شفاف آپ کہیں کہ ہاؤسنگ پروجیکٹس جو ہیں وہ بہت کم رہے ہیں ماضی میں, اگرچہ آپ کوشش کی جا رہی ہے, کچھ سختیاں کی جا رہی ہیں, پتہ کئی لوگوں کے نیب کے پاس کیسز موجود ہیں ان ہاؤسنگ سوسائٹیز کے, اور لاہور میں بھی اب جو ہے وہ علیم خان صاحب کے اوپر مشکل وقت ہے میرے خیال میں. پنجاب حکومت نے انہیں ٹف ٹائم دیا ہے, اور خاص طور پہ جو ان کی وہ ہاؤسنگ اسکیم ہے جو راوی کنارے تھی, بہت ساری وہاں کی ان کے الاٹمنٹس جو ہیں وہ کینسل بھی ہوئی ہیں. البتہ یہ کہنا کہ کوئی بڑی شفافیت کے ساتھ ہاؤسنگ اسکیمیں بناتے رہے یا سیاست کے اندر انہوں نے پیسہ جو ہے اس کی انجیکشن نہیں کی, تو یہ بات درست نہیں ہے. ہمارے ہاں سیاست کے اندر آپ دیکھتے رہی ہیں ماضی میں بھی جو طاقتور طبقات رہے ہیں وہ ضرور سیاست کے اندر جو ہے وہ گین کرتے رہے ہیں. اسی طریقے سے آپ ایک زمانے میں ملک ریاض صاحب تھے, وہ سیاسی جماعتیں بنانے میں, حکومتیں بنانے میں, گرانے میں ان کا کردار ہوا کرتا تھا. علیم خان صاحب بھی ایک بڑے پلیئر تھے, جگیر خان ترین صاحب بھی ایک بڑے پلیئر تھے, عمران خان صاحب کی حکومت بنانے میں پنجاب میں تحریک انصاف 2018 کے انتخابات ہار گئی تھی, ان کی نشستیں کم تھی پاکستان مسلم لیگ نواز سے.
جہاز اڑا کرتا تھا اور وہ لوگوں کو بائی کر کے لے آیا کرتے تھے.
جی, اسی وقت انہوں نے جو ہے وہ لوگوں کو جو ہے وہ اپنے ساتھ ملایا, اور جنگیر خان صاحب کا تیارہ جو تھا وہ بار بار ذکر کیا جاتا کہ استعمال ہوتا رہا, اور پھر عثمان بزدار صاحب کی پنجاب میں حکومت بنی. پاکستان کی سیاست کے یہ کچھ ایسے جو ہے وہ تاریخ پہلو ہیں جس سے ہم صرف نظر نہیں کر سکتے. اس میں کوئی بھی سیاسی جماعت ہو, جس کو بھی اختیار ملا, جس کو بھی طاقت ملی, انہوں نے پیسے کے زور پر بھی سیاست کی, انہوں نے برادری کے زور پر بھی سیاست کی, انہوں نے دھڑے بندیوں کی سیاست بھی کی, اور انہوں نے الیکٹیبلز کی سیاست بھی کی. عمران خان صاحب نے بھی یہی کیا, ان کو الیکٹیبلز چاہیے تھے, انہوں نے تمام لوگوں کو ساتھ ملایا, چودھری پرویز بھائی کو ساتھ ملایا, شیخ بشیر کو ساتھ ملایا, اور جن لوگوں کے بارے
میں ایک سرور صاحب آئے تھے جو پی آئی اے کا بھٹا گول کر کے چلے گئے تھے,
یہ بے شمار لوگ ہیں. اس لیے یہ کہنا کہ کوئی سیاسی جماعت انکلوڈنگ مسلم لیگ نواز ہو, پاکستان پیپلز پارٹی ہو, پی ٹی آئی ہو, کیا وہ الیکٹبل کے پیچھے نہیں گئی, کیا وہ سرمایہ داروں کے ساتھ نہیں ملاتی, میں پوری ایک لسٹ آپ کو گنوا سکتا ہوں کہ سینٹرز لوگ کیسے بن جاتے ہیں. ان تمام سیاسی جماعتوں کے اندر جو پیسے والے ہوتے ہیں وہ اپنی جگہ ضرور بنا لیتے ہیں.
بہت شکریہ. آئی ریمبر, یہ میں 1981 کی بات کر رہی ہوں. آئی واز اے اسٹوڈنٹ دیٹ ٹائم, ڈیڈ ناٹ ہیو اینی سینس آف دس پالیٹکس. آئی تھنک ارلی کالج میں ایڈمیشن ہی ہوا تھا, اور بہاول نگر کے ساتھ ایک جگہ ہے ہارون آباد, ہارون آباد سے خان صاحب نے الیکشن میں حصہ لیا, اور خان صاحب مظفر کے والد صاحب جن کا انتقال پہلے ہو گیا تو ان کے بہت اچھے دوست تھے. آئی ایم ٹاکنگ اباؤٹ 1981, مجھے اس لیے یاد ہے کیونکہ مظفر کے بڑے بھائی کی شادی ہوئی تھی تب. آپ امیجن کیجئے گا خان صاحب کی بہت بڑی بڑی گاڑیاں ان کے گھر میں آ کے وہ ان کے ڈرائنگ روم میں ٹھہرا کرتے ہوتے تھے, اور ایک ایک کروڑ روپیہ اس زمانے میں 1981 کی بات کر رہی ہوں, ایک ایک کروڑ روپیہ دیا تھا خان صاحب نے ٹو گیٹ دا سینیٹر کا کوئی ٹکٹ ملنی تھی یا سینیٹر کا کوئی الیکشن تھا. تو بہرحال پیسے کا کھیل اسی طرح ہے. بائی دا وے آپ کو اندازہ ہے جناب مصطفیٰ خر صاحب کی طبیعت کیسی ہے؟ وہ بہت بیمار تھے
کچھ دن پہلے, تو بتایا جا رہا تھا کہ ان کی طبیعت کافی خراب ہے, لیکن اس کے بعد کوئی تازہ ترین کوئی ڈیٹیل سامنے نہیں آ سکی. ایک تقریب میں ان کو बैठे हुए देखा गया, उसके बाद भी
व्हील चेयर पे आपने देखा होगा,
उतने ज्यादा बीमार उसमें दिखाई नहीं दिए, लेकिन जैसे कि पहले एक प्रोपेगंडा शुरू हुआ कि वो बहुत ज्यादा अलील होते
हैं। नहीं सर, मैंने उनसे बात की, वो वाकई वो बहुत बीमार थे कोविड के बाद, मेरी उनसे बात हुई, मैंने उनको देखा भी,
उनका एक बड़ा फैक्टर है, काफी माशाल्लाह उनकी उम्र भी है और कुछ अर्से से वो साहब फराश भी थे, जिसकी वजह से उनका चलना फिरना भी काफी हद तक महदूद हो गया, फिर वो व्हील चेयर के ऊपर जो है, लेकिन बहरहाल अभी लेटेस्ट जो है उनकी वही कंडीशन बताई जा रही थी कुछ रोज पहले तक कि वो बीमार हैं, लेकिन जो है वो अपने घर के ऊपर ही हैं।
बहुत शुक्रिया सर आपका, मेरे तमाम इन नकम्मे सवालात के बावजूद आप मुझे मुख्तसरन बता दीजिए कि मेरा वतन कैसा है, क्या हकायक है।
अल्लाह का शुक्र है, अल्लाह का शुक्र जी, पाकिस्तान मेरे ख्याल में बहुत बेहतर है, कमजोरियां हैं, कोताहियां हैं बेशुमार, आपको पता है ये दुनिया भर में कई जगहों पे कमजोरियां पाई जाती हैं, कहीं कुछ पाकिस्तान में कम होगी, कहीं और ज्यादा होंगी, कुछ हमारे पास ज्यादा होंगी, कहीं और कम होगी। दुनिया जहां इंसान बसते हैं ना गुनाहों से पाक हो सकती है ना गलतियों से पाक हो सकती है, इंसान वेरिएशन की जिंदगी गुजारता है। हमारे यहां भी इस किस्म के मसायल जरूर है, लेकिन अगर आप पिछले 30-35 साल को देखें तो पाकिस्तान माशाल्लाह बहुत आगे गया है, दिफाई लिहाज से पाकिस्तान आगे गया है, इंफ्रास्ट्रक्चर के लिहाज से आगे गया है, तमाम जो है, एक जमाने में आपको पता लाहौर इस्लामाबाद से एक सड़क हुआ करती थी, आज आप लाहौर से निकले तो कराची तक आपको मोटरवेज मिलती हैं, आपको सियालकोट एक घंटे में आप सियालकोट पहुंच जाते हैं, लाहौर से इस्लामाबाद जाते हुए भी आपको कोई पिशावर जाते तक कोई मसला नहीं है, रोड्स का एक इंफ्रास्ट्रक्चर फैलाया गया पिछले 30-35 सालों में, आपके हॉस्पिटल्स नए बने हैं, यूनिवर्सिटीज नई बनी हैं, लाहौर आप जो पार्कों का शहर कहलाता था अब यूनिवर्सिटीज का शहर है। मेरे ख्याल में तमाम कमजोरियों के बावजूद हम आगे बढ़ रहे हैं और इंशाल्लाह मजीद आगे बढ़ेंगे।
बहुत शुक्रिया सर, बहुत अच्छा आपने तजिया किया, थैंक यू वेरी मच। और यकीनन किसी भी मुल्क में, एक मैं यहाँ पे बताना चाहती हूँ कि मेरी रिक्वेस्ट है कि व्हाट्सएप, मैं आई कैन नॉट स्टॉप यू, व्हाट्सएप के ऊपर एब्सोल्यूटली फॉल्स प्रोपेगंडा, ओके, किसी ने कहा ना कि जरा दम हो रही है, मिट्टी बड़ी जरखेज है, साकि पाकिस्तान में बहुत इंटेलिजेंट लोग हैं, बहुत इंटेलिजेंट लोग हैं, बट अनफॉर्चुनेटली सम पीपल, वो कहते हैं ना इंतहाई जो फतीन लोग होते हैं, फतीन लोग जो होते हैं बाजू का डेवलिश भी हो जाते हैं। तो एक वीडियो गर्दिश कर रही है जो हमारे साबिक चीफ जस्टिस साहब हैं उनकी, जिसमें उन्होंने कहा है कि मैंने कोई फैसला नहीं किया था, मुझसे वो फैसले कराए गए। वल्लाह दैट इज अ फेक वीडियो, दैट इज एब्सोल्यूट AI जेनरेटेड वीडियो, AI जेनरेटेड वीडियो है, तो प्लीज स्टे अवे। यस, इसमें कोई शक नहीं, तमाम गवर्नमेंट के लोगों को इस बात का ख्याल होना चाहिए कि बहुत से ईमानदार लोग हैं जो कल को किताबें, और यही लोग जो फ्रॉड्स का हिस्सा हैं, किताबें लिख के फिर उससे रेवेन्यू जेनरेट करेंगे डबल, पहले अब आप ही हमारा आपका खून निचोड़ के बेनिफिट्स ले रहे हैं और फिर वो उनसे रेवेन्यू जेनरेट करेंगे और फिर वो अब जो बेईमानियां हुई हैं उनको अपनी किताबों में लिखेंगे। बहरहाल बहुत शुक्रिया सर आपका, और इंशाल्लाह आई लुक फॉरवर्ड सीइंग यू अगेन, थैंक यू फॉर बीइंग विद अस सो लेट इन पाकिस्तान, गॉड ब्लेस यू, टेक केयर, अल्लाह हाफिज। अल्लाह हाफिज जनाब नसरुल्लाह मलिक साहब से मैंने आपकी बात करी, टॉप ऑफ टावर का वक्त हुआ चाहता है, लेट्स गो फॉर टॉप ऑफ टावर, वेलकम बैक, जनाब करामतुल्लाह कौरी साहब स्टूडियो में मौजूद है, उनसे बात कराएंगे, उससे पहले एक स्पॉन्सर से मुलाकात जरूर करेंगे। हमारी आपसे रिक्वेस्ट है इन स्पॉन्सर्स को जरूर तावन दीजिएगा, बिकॉज ये स्पॉन्सर हैं जो इस काबिल करते हैं कि हम ये प्रोग्राम आपकी खिदमत में पेश कर सके। स्टे ट्यून्ड प्लीज। विलेज टेस्ट पूरे ऑन्टेरियो का सबसे बड़ा हलाल सुपर रेस्टोरेंट है। कॉन्टिनेंटल चाइनीज बारबेक्यूज ट्राई करना चाहते हैं, कढ़ाई आइटम्स हैं एंड स्वीट्स एंड फ्रूट्स में बे इंतहा वेराइटी है। बेहतरीन फीस्ट इंजॉय कीजिए विलेज टेस्ट पे। आफ्टर मिसिसागा दे आर इन ओकविल एज वेल। विलेज टेस्ट 9052323663। विलेज टेस्ट।
आयशा ये तुम क्या सर पकड़ कर बैठी हो?
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों? एक ही जगह है फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान ताज़ो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स, 512 ब्रिस्टल रोड, वेस्ट ऑफ मिसिसागा, 9058487000। फातिमा ग्रोसर्स, सबसे जबरदस्त।
क्या आप ढूंढ रहे हैं असल शनवारी जायका? तो आइए शाहीन शनवारी कढ़ाई एंड बारबेक्यू, जहां ताज़ा मसालों से तैयार की जाने वाली लजीज कढ़ाई बारबेक्यू, पाकिस्तानी और अगवान पकवान आपके मुंतजर हैं। 100 से ज्यादा अफराद की गुंजाइश, जहां आप अपनी गेट टुगेदर, बर्थडे पार्टीज और खुसूसी तकरीबात के लिए बेहतरीन इंतखाब है। तो आपने पहुंचना है 4190 किंगस्टन रोड, स्कारब्रो। कैटरिंग या डाइनिंग के लिए कॉल करें 6474388571, 6474388571। शाहीन शनवारी कढ़ाई एंड बारबेक्यू।
चांदनी
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 चांदनी बैंक्वेट हॉल,
इंटेलिजेंट चॉइस लोकेशंस, साउंड सिस्टम इनोवेशंस, चांदनी बैंक्वेट हॉल।
30 years ऑफ हॉस्पिटैलिटी एक्सपीरियंस, कॉर्पोरेट इवेंट, एग्जीबिशन, एक्सपो और एनी सेलिब्रेशन,
इंडोर एंड आउटडोर गोल्फ कोर्स फैसिलिटीज, चांदनी बैंक्वेट हॉल। फॉर अपॉइंटमेंट कॉल टुडे एट 9054588888, 9054588888, और विजिट chandnivictoria.ca।
पिकिंग ओशुआ मार्कम वालो लो आ गया,
बट कड़ाही पिकरिंग
रवायती जायकेदार हलवा पूरी का नाश्ता, कड़ाही गोड पाए, नहारी खोए वाले चने, दम कीमा तवे वाला, बटर और तिलों वाले नान, लस्सी और बेशुमार ऑप्शंस ऑफ योर चॉइस।
और कैटरिंग,
बेहतरीन कैटरिंग चॉइस आपकी पेशकश बट कड़ाही पिकरिंग की। नाउ कम्स द पार्टी टाइम।
150 लोगों की पार्टी का बैंक्वेट हॉल, मेहंदी, बर्थडे, वेडिंग, फैमिली या कॉर्पोरेट इवेंट, 820 किंगस्टन रोड, पिकरिंग।
चलो फिर हलवा पूरी दन नाश्ता करन चलिए, 9058390002, बट कड़ाही पिकरिंग।
ट्रक सर्विसिंग खेतर विच ओंटारियो दा मोहरी ना, क्विक ट्रक ल्यूब, तुसी एक ट्रक चलाने जा फ्लीट हैगी जे, तो हाडा टाइम वैल्यू रखदा, अपॉइंटमेंट भी लोड नहीं, फर्स्ट कम फर्स्ट सर्व्ड, स्टेट ऑफ द आर्ट फैसिलिटी, ट्रेन्ड टेक्नीशियंस राही, बेस्ट हाई ग्रेड ऑयल्स फिल्टर्स, इंजन दी जान बदाउंदे, होर की चाहिदा, तीन लोकेशन तो तुहाडी सेवा करदे, QTL, एग्जिट 268 हाईवे 401 कैम्ब्रिज, एग्जिट 579 हाईवे 401 नैपनी, एग्जिट 5 QEW फोर्ट एयरी, सर्विस और क्वालिटी विच सब तो प्रमुख ना, QTL 5196220660, जो आवे सो राजी जावे।
ਇੰਨਾ ਸੋਹਣਾ ਕਰ ਲਿਆ, ਹੁਣ ਅਪਲਾਇੰਸਿਸ ਵੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਹੀ ਚਾਹੀਦੇ।
ਹਾਂਜੀ, ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਅਪਲਾਇੰਸਿਸ ਮਿਲਣਗੇ ਤੁਹਾਨੂੰ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ ਤੇ, ਜਿੱਥੇ ਫ੍ਰਿਜ, ਸਟੋਵ, ਡਿਸ਼ਵਾਸ਼ਰ, 3-ਪੀਸ ਕਿਚਨ ਬੰਡਲ, ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਫਰੰਟ ਲੋਡ ਵਾਸ਼ਰ ਐਂਡ ਡਰਾਇਰ, ਐਨਰਜੀ ਸੇਵਰ, ਐਨਰਜੀ ਸਟਾਰ, ਤੇ ਟੀਵੀ ਸੈਕਸ਼ਨ ਵਿੱਚ ਸੋਨੀ, ਸੈਮਸੰਗ, ਪੈਨਾਸੋਨਿਕ, ਸ਼ਾਰਪ, ਹਰ ਸਾਈਜ਼ ਤੇ ਹਰ ਬ੍ਰਾਂਡ ਦਾ ਟੀਵੀ ਵਿਦ ਲੋਐਸਟ ਪ੍ਰਾਈਸਿਸ ਇਨ ਦਾ ਟਾਊਨ, ਸਿਰਫ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ ਤੇ। ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ, 801 Bowie Drive West, Brampton, या कॉल करो 905-450-2828, 905-450-2828।
हो सीट महल दे साथ दियारो, दुनिया होई दीवानी, हो शुद्ध खोए दी जे मिठाई, रज रज के तुसी खानी, नॉन वेज ते वेज फूड दा स्वाद बड़ा तूफानी, साडे स्वीट महल दा लभणा नी कोई सानी।
वधेरे जानकारी दे लई तुसी संपर्क कर सकदे हो सुखा कंग जी नूं 416-669-9991 ते 416-679-9191।
हेलो नवदीप, की हाल है? बलजीत गल कर रही हूं यूके तो।
तुसी कैनेडा तो यूके गए हो, तुहानू रोमिंग लग जावेगी ते बिल बहुत वड्डा आवेगा।
फिकर दी कोई गल नहीं है, मेरे कोल वीवरटेल दी रोमिंग सर्विसेज है, बहुत ही घट कीमत है, 5G इंटरनेट रोमिंग सर्विसेज। तुसी किते भी ट्रैवल कर रहे हो, यूके, इंडिया, पाकिस्तान, सऊदी अरेबिया, बहुत ही घट कीमत है, डाटा रोमिंग हासिल करो। जे तुसी भी ट्रैवल दा प्लान कर रहे हो तां वीवरटेल नूं कांटेक्ट करो 416-243-9936, 416-243-9836, जां फिर विजिट करो वीवरटेल.com।
हो सीट महल दे साथ दियारो, दुनिया होई दीवानी, हो शुद्ध खोए दी जे मिठाई, रज रज के तुसी खानी, नॉन वेज ते वेज फूड दा स्वाद बड़ा तूफानी, साडे स्वीट महल दा लभणा नी कोई सानी।
वधेरे जानकारी दे लई तुसी संपर्क कर सकदे हो सुखा कंग जी नूं 416-669-9991 ते 416-679-9191।
ਸਾਰੀ ਜਿੰਨਾ ਵੀ ਸੋਹਣਾ ਹੋਵੇ।
ਤੁਹਾਡੀ ਬਿਨਾ ਨਹੀਂ ਹੂੰ ਜੱਚਦਾ।
ਆਪਣੀ ਕਮਿਊਨਿਟੀ ਦਾ ਸਭ ਤੋਂ ਵੱਡਾ ਵਧੀਆ ਕੁਆਲਿਟੀ ਵਾਲਾ ਤੇ ਸਭ ਤੋਂ ਪੁਰਾਣਾ ਸੋਡੀ ਫਰਨੀਚਰ ਹਰ ਘਰ ਦੀ ਪਹਿਚਾਣ ਬਣ ਚੁੱਕਿਆ ਹੈ।
ਉਹ ਫਿਰ ਬਣੇ ਵੀ ਕਿਉਂ ਨਾ, ਕਿਉਂਕਿ ਬੈਡਰੂਮ ਸੈੱਟ, ਸੋਫਾ ਸੈੱਟ, ਮੈਟ੍ਰੇਸਿਸ, ਡਾਈਨਿੰਗ ਟੇਬਲ, ਡੈਕੋਰੇਟਿਵ ਆਈਟਮਸ, ਗੱਲ ਕੀਜੀ ਸਾਰੇ ਘਰ ਦਾ ਫਰਨੀਚਰ ਵਧੀਆ ਕੁਆਲਿਟੀ ਤੇ ਡਿਸਕਾਊਂਟਡ ਪ੍ਰਾਈਸ ਤੇ ਮਿਲ ਜਾਂਦਾ। ਸੋਡੀ ਫਰਨੀਚਰ ਤੋਂ 3 ਸਾਲ ਲਈ ਨੋ ਵਿਆਜ।
142 ਕੈਨੇਡੀ ਰੋਡ, ਬ੍ਰੈਂਪਟਨ, 9058747171।
Petro Canada pesh kar de Juron heavy duty diesel engine oils hun full service savings naal 10W30 synthetic $20 discount, $5W30 $40 discount, offer limited time lay, $5W30 quick start aur oil flow thande mausam vich jeetu, $10W30 engine di karguzari nu banaye rakhda, QTL di tin locations te pujjo aur laab chakko, exit 268 Cambridge, exit 579 Napanee, exit 5 Fort Erie, Petro Canada aur UTL, Balle Balle, Anuta Saak.
Zinaab, Balle Balle, Petro Canada, let me take you to one more person. Aapko bataiye ki puri duniya mein, yaad hoga Greta Thunberg, jo hai, jinhone Donald Trump saab se bhi environment ko save karne ke liye baat ki thi. Pe Canada mein, inflation ka shor padne se pehle tak aapko bataiye ki petrol ke upar carbon tax jo tha wo yahi aaya tha ki European Union ke darmiyan G7 ka ek vaada hua tha ki hum environment ko save karne ki koshish karenge, eco matlab changes hum leke aayenge, emission ko kam az kam karne ki koshish karenge. Behrhal zahir hai phir inflation aaya, Mark Carney sahab ne wo carbon tax jo hai na wo bhi khatam kiya, petrol ki qeemat ko kam ki. But at the end of the day, what we are doing is we are not living in the universe wisely nahi reh rahe. Magar shukriya to Greta Thunberg and to many scientists jo ke environment ke bare mein jankari information provide karte hain. اور بہت سے لوگ باقاعدہ یہ جو کثافتیں ہیں ان کو فضا میں شامل کرنے سے روک بھی رہے ہیں. میں نے آپ سے کہا کہ 2-3 ہفتے پہلے مجھے ایک بہت پیارا میرا بھائی ہے اشتیاق, I haven't seen you اشتیاق بیٹا, I thank you very much, ان کے ریفرنس سے مجھے وزٹ کرنے کا موقع ملا ایکو آٹو ورکس کو. ایکو آٹو ورکس سکارڈو میں ہے اور مزے کی بات ہے یہ انوائرمنٹ فرینڈلی ورک شاپ ہے. آئی وینٹ دیئر اور خدا گواہ ہے میں کوئی ایگزیجریٹ نہیں کر رہی, میں آپ سے ریکویسٹ کرتی ہوں لارنس کے اوپر 2110 لارنس کو آپ دیکھیے, نارتھ آف دیکھیں تو آپ کو گرین میں لکھا ہوا نظر آئے گا ایکو آٹو ورکس. آئی تھاٹ اٹس اے ڈیلر شپ, مجھے تو آٹو شاپ پہ بلایا. نارملی وہاں گریس ہوتی ہے, I thought it's surprising. بعد میں پتا چلا کہ نو اٹ از این آٹو شاپ, بٹ وہاں پہ تیل کو ڈسپوز آف اگر کیا جاتا ہے یا ویسٹ کو جو ڈسپوز آف کیا جاتا ہے تو پراپر وے میں کیا جاتا ہے جو کہ انوائرمنٹ کے لیے ہیوی نہیں ہوتا یا انوائرمنٹ کو نقصان نہیں پہنچاتا. اٹس اے چین, آپ ان کا انسٹاگرام پہ جائیں یا ان کی ڈفرنٹ اکاؤنٹس ان پہ جائیں. اگر آپ کی گاڑی سے متعلق خدا نخواستہ کبھی ایکسیڈنٹ ہو جائے, کیا ڈینٹنگ پینٹنگ کا کام ہے, تو دے ہیو 3 ڈفرنٹ بوتھس جس میں ڈسٹ فری بالکل ویکیوم کے ساتھ جگہ کو روک کے, ہوا کو روک کے آپ کی گاڑی کو پینٹ کر کے برانڈ نیو جیسا پینٹ کیا جاتا ہے, یا اگر آپ نے اپنی گاڑی کا ویسے کلر چینج کرانا ہے. اس کے علاوہ آئل چینج کرنا ہے, فلوئڈ سروس ہے, ایڈوانسڈ کمپیوٹر انالیسز ہے, یا پھر آپ کو انجن اور ڈائیگنوسٹک کی انفارمیشن چاہیے, گاڑی کے بریکس کا مسئلہ ہے, گاڑی کی ڈینٹنگ پینٹنگ کی سروس ہے, چودھری صاحب سے میں بات کراتی ہوں. بہت خوبصورت انسان, ابھی بلکہ میں نے ان سے پوچھا, میں نے کہا چودھری صاحب بول رہے ہیں تو انہوں نے اپنا نام بتا دیا. میں نے کہا نہیں, آپ کی پہچان چودھری صاحب ہے. واٹ اے ونڈرفل مین. وہ کہتے ہیں جو ایکو آٹو ورکس ہے, دس از اے اسمارٹ ریپیئر اینڈ کار مکینک شاپ, گرینر مائلز. چودھری صاحب السلام علیکم. سر سب سے پہلے تو بتائیں واٹ از, ایک سادہ آدمی کو سمجھانے کے لیے یہ جو ایک لفظ آپ نے استعمال کیا ہے گرینر مائل, واٹ ڈز اٹ مین؟
شکریہ میم چانس دینے کا بات کرنے کی.
دس از سیم. سیم گڈ آفٹر نون, ہاؤ آر یو؟
گڈ آفٹر نون میم, آئی ایم ریئلی گڈ, تھینک یو سو مچ پوچھنے کے لیے. آپ کیسے ہیں؟
اللہ کا بہت شکر ہے. بیٹا ونس وی ٹاک اباؤٹ ایکو آٹو ورکس, یہ ایکس کے ساتھ ہے, کے ساتھ نہیں ہے, ایکس اسمارٹ repairs and greener miles, what does it mean? Because I want to highlight why it is important to have all auto mechanic shops like this.
ہاں جی, ہمارا فرسٹ اینڈ فارموسٹ جو گول رہتا ہے وہ گول یہ ہوتا ہے کہ ہم انوائرمنٹ کو کم سے کم ہارم کریں. ہم ہر ایک پروسیس یوز کرتے ہیں جس سے انوائرمنٹ کو کم ہارم ہوئے پلس ہماری شاپ کو بھی کم ہارم ہوئے, رائٹ. سو ہمارے ہر ایک اسٹیپ ڈائگنوزڈ ہے پراپرلی. ہمارے پاس جو وینڈرز ہیں ہم ان کے ساتھ ریگولرلی ان ٹچ رہتے ہیں, اگر چاہے آئل اسپل ہو یا بریک ڈسٹ ہو, ایوری تھنگ گیٹس ٹیکن کیئر آف اسی ڈے پہ, رائٹ. اینڈ جو ہم ایکو آٹو ورکس ہیں ہم سب کرتے ہیں. ہم آپ کی گاڑی کا ایم ٹی او سیفٹی انسپیکشن بھی کرتے ہیں, ہم آٹو باڈی کولیجن ریپیئر بھی ہے, جیسے ابھی آپ نے بتایا ہمارے پینٹ بوتھ کے بارے میں. ہمارا پینٹ بوتھ جو ہے وہ پورے اونٹیریو میں از دا اونلی پینٹ بوتھ جو آپ کو 98% پینٹ کی 100% گارنٹی لیتا ہے. واٹ آئی مین بائی دیٹ از 98% ایکوریسی ان دا پینٹ پلس یو ہیو دا لائف ٹائم وارنٹی فار دیٹ پینٹ. کوئی اور شاپ نہیں ہے ان اونٹیریو وچ کین آفر یو دیٹ. جو ہمارے اونر ہیں نذیر چودھری جی, انہوں نے پورا اپنا ایفرٹس لگایا ہے ٹو میک شیور کہ یہ ہماری جو ایکو آٹو ورک شاپ ہے وہ انوائرمنٹل فرینڈلی ہے, پلس ہم کسٹمر کے لیے ابو اینڈ بیونڈ سروس پرووائڈ کریں ود 100% پرفیکشن. تو جو پینٹ میں ہے وہ 98% جو پرفیکشن ہے دیٹ از اکویولنٹ ٹو 100% پرفیکشن جو آپ کو ملتی ہے فور یور لائف ٹائم وارنٹی.
بہت زبردست آپ نے بات کی. اس کے بعد مثال کے طور پہ میں اور آپ اپنا گاربیج ڈسپوز آف کرتے ہیں, تو ایک زمانہ تھا کھانے پینے کی چیزیں بھی گاربیج میں چلی جایا کرتی تھی, گتے ڈبے بھی گاربیج میں جاتے تھے. پھر ایکو فرینڈلی جب ہوئے تو ریسائیکل کے لیے الگ بن بن گیا, اور آپ کے فوڈ کی پروڈکٹس کے لیے الگ بن گیا. جو ریسائیکل ہے اس کو ری یوز کیا جاتا ہے, جو فوڈ کی پروڈکٹس کا بنتا ہے اس میں آپ پلاسٹک کا لفافہ نہیں ڈال سکتے, ان کے لیے اسپیشل بیگز کو استعمال کیا جاتا ہے, ان کو ہم استعمال کر سکتے ہیں انٹو مینیور وغیرہ, کھاد وغیرہ بنانے کے لیے استعمال کیا جاتا ہے. سو دس از واٹ اٹ از. تو یہی جو ایکو 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 نہیں, ایکو ہوتا ہے گونج یا کسی چیز کی بازگشت, یہ ہے ایکو انوائرمنٹ جو فرینڈلی ایکو انوائرمنٹ فرینڈلی کاربن آکسائڈ ڈائی آکسائڈ اور کاربن مونوآکسائڈ کا جو ایمیشن ہے اس کو کنٹرول کرنے کے لیے, تاکہ میری ہوا متاثر نہ ہو. یہ آپ کی گاڑیوں کی ریپیئر, تو گاڑیوں کے انجن وہ جو ٹائر کے اوپر آپ دیکھیں بلیک ڈسٹ بھی پڑتی ہے, ایون اس ڈسٹ کو ڈسپوز آف کرنے کے لیے بھی اٹس جسٹ لو فار دا انوائرمنٹ. They are located at 2110 Lawrence Avenue. Lawrence and Birchmount is the main intersection. Sam, my other question is, اگلا سوال جو میں آپ سے کرنا چاہتی ہوں, بعض اوقات لوگ سمجھتے ہیں ایکو آٹو ورکس اس کا مطلب ہے یہ بہت مہنگی ہوگی. میں اس بات کی جو ضمانت دیتی ہوں کہ مکینک شاپ کوالٹی کی مکینک شاپ ہے, مگر یہ ایک تھوڑا سا مس انڈرسٹینڈنگ ہے کہ ایک شاپ, ایک پلیس, ایک آٹو ورک شاپ جو کہ اتنی چیزوں کو مینٹین کرتی ہے کڈ بی مور ایکسپینسو دین این آرڈینری ورک شاپ جس کے بیچ میں ہر طرف تیل کے ہاتھ لگے ہوئے ہیں, نشان لگے ہوئے ہیں.
ہاں جی, ہمارا گول موٹیو از فرسٹ انوائرمنٹل فرینڈلی, کبھی ہمارے نام میں ہی ہم نے ایکو رکھا ہے, رائٹ. چاہے بریک ڈسٹ ہو, چاہے آپ کا رسٹ گاڑی پہ جو لگ جاتا ہے, بیکاز ہمارے یہاں اتنی سنو پڑتی ہے انڈر کوڈ آف دا کار پہ بہت رسٹ لگ جاتا ہے, ایون اس کو بھی ڈسپوز آف کرنے کے لیے وی ہیو پراپر پروسیس. ایوری تھنگ از ٹیکن کیئر بائی رائٹ پیپل. ایسا نہیں ہے کہ ہم نے پیچھے جا کر ڈال دیا, ایوری تھنگ ول بی ٹیکن کیئر آف ان دیئر اپروپریٹ وے. بریک ڈسٹ, آئل, ڈسپوز آف, ایون جو لوگوں کو بریک پیڈز, روٹرز, جو پرانے بریک پیڈز روٹرز ہوتے ہیں, رائٹ, کچھ لوگ گاربیج کر دیتے ہیں, سم پیپل گو اینڈ سیل اٹ آف ٹو دا میٹل ہم وہ بھی نہیں کرتے. وی ہیو پراپر پروسیس ایچ اینڈ ایوری کیٹیگری کو ڈسپوز آف کرنے کے لیے.
ایڈریس دیجئے, فون نمبر دیجئے, اور میں مکینک کے بارے میں کہتی ہوں جناب نذیر چودھری صاحب ہمسیلف لکس آفٹر ایوری تھنگ, ویری ڈیڈیکیٹڈ, ویری ڈیڈیکیٹڈ پرسن. ایکو آٹو ورکس 2110 لارنس ایونیو بیچ ماؤنٹن لارنس کے انٹرسیکشن پہ. نمبر دیجئے پلیز اپنا.
ہاں جی 416-701-1234.
701-1234. چلو جی 1234 لیٹس گو. ایکو آٹو ورکس, بہت شکریہ بیٹا آپ کا. سیم تھینک یو, آئی لک فارورڈ ٹاکنگ ٹو یو اگین. اللہ حافظ, تھینک یو ویری مچ. یہ سیم سے میں نے آپ کی بات چیت کرائی, انشاءاللہ بات چیت کا سلسلہ اسی طرح رہے گا. دو اسپانسرز اور میرے ساتھ ہوں گے, کون بھلا, جناب کرامت اللہ قواری صاحب جن کا آپ کو اور ہمیں شدت سے انتظار ہوتا ہے ٹیوزڈے کو.
میری پورے سال کی سیونگ $400 ہوئی ہے.
میری سیونگ $350
اور میری سیونگ سب سے زیادہ ہوئی ہے. میں نے سیو کیے ہیں $2000.
کیا چمتکار کیا, مجھے بھی گر سکھاؤ نا.
ہمارے پاس دو گاڑیاں اور ایک گھر ہے, اور ان سب کی انشورنس ملا کر میں نے زبردست سیونگ کی ہے. آپ بھی اپنی گاڑی اور گھر کے انشورنس میں خوب سیونگ کر سکتے ہیں. ٹرم اینڈ کنڈیشن اپلائی. آل اسٹیٹ پکرنگ ایجنسی کے راجا باشا 6472903773.
Hello everyone, my name is Ahsanul Hafiz and I am your Ontario Liberal candidate in Scarborough Southwest. When I immigrated to Canada back in 2002, I chose to make Scarborough my home. Back then, life was affordable, but today it is not. Scarborough deserves better and I will fight for a more affordable Scarborough. Visit votehafiz.ca to learn more.
This ad has been authorized by the CFO for the Scarborough Southwest Provincial Liberal Association.
Akal Truck and Loom.
Tade Truck Badshah di quality service repair, oil change, wash te maintenance.
Ek aur khush khabri.
North American, Chinese te Korean name te istemal shuda tires with full warranty.
Akal Truck and Loom. 1776 Mearside Drive, 905-565-1100.
ان سب کاموں کے لیے تو مجھے بیک ہوم ہی جانا پڑے گا.
کون سے کام؟
وہی بیٹے کی شادی سر پر ہے اور جیولری کا خاص کام ابھی تک نہیں ہوا.
بس اتنی چھوٹی سی بات, پائل جیولرز پہ ہر قسم کی جیولری ہے اور وہ اسپیشلائز کرتے ہیں ان سب میں ہی. دبئی, سنگاپور, انڈیا, پاکستان اور یہاں کی تمام لیٹسٹ جیولری.
مجھے ان کا ایڈریس بتاؤ, میں آج ہی یہ کام جا کے کرواتی ہوں.
جی جی بالکل, پائل جیولرز کا ایڈریس ہے 2720 نارتھ پارک ڈرائیو, یونٹ 42, برامپٹن. پائل جیولرز کے اسلم بھائی کو کال کریں نا ایٹ 905-790-7879, دیٹ از 905-790-7879.
ڈینٹسٹری آن رج وے بائی ڈاکٹر نازیہ رحمان, اب مسساگا میں دوسری لوکیشن کے ساتھ, روٹ کینال, وائٹ ٹیتھنگ, امپلانٹ ڈینٹسٹری, ڈینٹل کراؤنز, وزڈن ٹوتھ ریموور, کوالٹی ڈینٹل کیئر پوری فیملی کے لیے. ایکسپٹنگ نیو پیشنٹس, واک ان اینڈ ایمرجنسی. ایکسپٹنگ کینیڈا ڈینٹل کیئر پلان. ڈینٹسٹری آن رج وے بائی ڈاکٹر نازیہ رحمان, 3465 پلیٹینیم ڈرائیو, یونٹ 76, مسساگا. فون 905-820-0900.
پکرنگ اوشوا مارکھم والو لو آ گیا,
بٹ کڑاہی پکرنگ,
روایتی ذائقے دار حلوہ پوری کا ناشتہ, کڑاہی, گوڈ پائے, نہاری, کھوئے والے چنے, دم کیما, توے والا, بٹر اور تلوں والے نان, لسی اور بے شمار آپشنز آف یور چوائس,
اور کیٹرنگ,
بہترین کیٹرنگ چوائس آپ کی پیشکش بٹ کڑاہی پکرنگ کی. ناؤ کمز دا پارٹی ٹائم.
150 لوگوں کی پارٹی کا بینکوئٹ ہال, مہندی, برتھ ڈے, ویڈنگ, فیملی یا کارپوریٹ ایونٹ, 820 کنگسٹن روڈ پکرنگ.
چلو پھر حلوہ پوری کا ناشتہ کرن چلیے, 9058390002, بٹ کڑاہی پکرنگ.
چوڑیاں بولے کنگنا,
بھائی خواتین کو تو زیورات بہت اچھے لگتے ہیں، چوڑیاں لے لو، کڑے لے لو، چینز لے لو، سٹون جیولریز، روبی جیولرز کا نام یاد رکھنا. شادی بیاہ ہے یا عام کوئی چھوٹا برتھ ڈے پارٹی اپ یا کسی کو گفٹ دینے کے لیے، یو مسٹ وزٹ روبی جیولرز. گولڈ کا ٹریڈ ہے یا پھر ریپیئر ہے، روبی جیولرز 7086 ایئرپورٹ روڈ 9056776888. جی سن رہے ہیں پروگرام ساز آواز، میں آپ کے ساتھ آئے تھے مظفر اس وقت میرے معزز مہمان جناب کرامت لغوری صاحب تشریف فرما ہے، اور یقیناً بطور صحافی، بطور امبیسڈر ہی جس چیز کی اوپر روشنی ڈال سکتے ہیں اس کا میں اس وقت تذکرہ آپ کے ساتھ کرنا چاہوں گی. ہم سب سے پہلے ویلکم کرنا چاہتے ہیں جناب کرامت لغوری صاحب. سر السلام علیکم، ہاؤ آر یو؟
وعلیکم السلام، اللہ کا شکر ہے بی بی میں خیریت سے ہوں
الحمدللہ. دو ایک باتوں کو آج آپ کے ساتھ ڈسکس کرنا، جس میں سے پہلی بات جس کو میں ڈسکس کرنا چاہتی ہوں، ایران میں جو تدفین کا سلسلہ تھا، پانچ جنازے تھے، جناب امام خمینی صاحب کا، ان کے داماد کا، ان کی بیٹی کا، ان کی بہو کا جنازہ جو آئی تھنک سو مشتبہ خمینی کی شاید وائف ہیں، اور ایک ان کی گرینڈ ڈاٹر، یہ پانچ جنازے نواسی کا. تو میں اس کا تذکرہ آپ کے ساتھ کرنا چاہتی ہوں، اور ایک کروڑ بیس لاکھ سے لے کے دو کروڑ کے درمیان لوگوں نے شرکت کی اس میں. اس موقع کے اوپر ہم ڈونلڈ ٹرمپ صاحب کے پیغام کو تو بعض میں شیئر کریں گے. 100 کے قریب ممالک شریک ہوئے، کچھ ممالک نے انکار کیا، کہا جاتا ہے کہ، اور ایران کے اداروں نے اناؤنس بھی کر دیا ہے کہ مارکو روبیو نے پریشر ڈالا، جس میں مڈل ایسٹرن کنٹریز، سعودی عربیہ پہ بھی پریشر ڈالا کہ وہ اس فنرل کو نہ اٹینڈ کرے، اس کے علاوہ قطر کے اوپر بھی پریشر ڈالا کہ وہ اس کو نہ اٹینڈ کرے. یو اے ای تو پہلے ہی باغی ہوا ہے، کویت ہے، عراق ہے. جو افریقی ممالک ہیں ان کی امداد تک بند کرنے کے لیے کہا گیا، تو آل ٹوگیدر 13 ممالک ہیں جو نہ آئے. آپ سے پوچھنا چاہتی ہوں کہ اسٹریٹجی بڑی کمال کی ایران نے رکھی کہ جب وفود داخل ہوئے تو قرآن کی زبان میں، جو میرا مینول آف لائف ہے، اس میں پیغام دیا گیا. کیا فرمائیں گے آپ
بی بی؟ یہ جو تجہیز و تکفین کا تقریبات ہو رہی ہیں، یہ اپنی نوعیت کی ایک غیر معمولی پیش رفت ہے. دیکھو، امریکہ کے نے جب ایران پر یہ جارحیت مسلط کی تھی تو ٹرمپ کا ایک خیال تھا، اور انہوں نے اس کا اعادہ بھی کیا. انہوں نے کہا یہ جو ایک کروڑ بیس لاکھ افراد کا مجمع دیکھ کے انہوں نے حیرت کا اظہار کیا، اور انہوں نے یہ فرمایا کہ میں تو یہ سمجھتا تھا کہ ایران کے عوام خامنائی سے نفرت کرتے ہیں، لیکن یہ تو میں کچھ اور دیکھ رہا ہوں.
مگر انہوں نے بھی یہ بھی کہا کہ لگتا ہے یہ آنسو فیک ہیں.
نہیں نہیں، وہ تو ظاہر ہے کہ جو شخص جس کردار کا حامل ہوتا ہے وہ دوسروں کو اسی طرح سمجھتا ہے. یہ آنسو اگر جھوٹے ہوتے تو ایک دو افراد کے ہو سکتے تھے، تین چار ہزار افراد کے ہو سکتے تھے، لیکن ایک کروڑ بیس لاکھ لوگوں کا اجتماع ظاہر کرتا ہے کہ ایرانیوں کو اپنی قیادت سے، اپنے رہبر اعلی سے کتنی محبت تھی. تو میں یہ کہہ رہا تھا کہ ٹرمپ نے جو یہ چاہا تھا کہ ایرانی قیادت کو ختم کر دے، تو ان کا خیال یہ تھا کہ ایران کے نظام بدل جائے گا اور ایرانی قیادت وہ برسر اقتدار آئے گی جو امریکہ کی حمایتی، تو اگر نہ صحیح تو امریکہ کے ساتھ دوستانہ تعلقات رکھنا چاہے گی. لیکن ان کے لیے اور دنیا بھر کے لیے جن لوگوں کا خیال تھا کہ ایران پر مسلط کردہ جارحیت ایران کے نظام کو درہم برہم کر دے گی، اس کو تہس نہس کر دے گی، اور ڈونلڈ ٹرمپ تو یہی نعرہ لگاتے رہے، اور اب بھی انہوں نے अब भी उन्होंने क्या कहा है, उन्होंने ये कहा कि वो अगर चाहें तो इनमें इन तमाम सोगवारों को खत्म कर सकते हैं, मिटा सकते हैं। ये उस शख्स के अल्फाज हैं जो अपने आप को खुदा समझता है, इसलिए कि खुदाई का दावा और क्या है। इसलिए हमारा ईमान है कि मौत और हयात तो अल्लाह के हाथ में है, लेकिन यहां एक सरबराह मुमलिकत अपने आप को खुदा समझ रहा है और वो ये समझता है कि वो चाहे तो इन तमाम करोड़ों लोगों को मौत की नींद सुला सकता है। ये वो अल्फाज हैं, ये वो अंदाज है ये उस सदर मुमलिकत का जो अपने आप को खुदा समझता है। लेकिन ईरानियों ने अपने इस्तकलाल से, अपनी साबित कदमी से ये तमाम मफरूजे गलत साबित कर दिए, बातिल साबित कर दिए। और ये जो तुम कह रही थी कि मार्को रूबियो ने खलीज के ममालिक पर जो
अफ्रीकी कंट्रीज
के पड़ोसी हैं उन पर असरअंदाज होने की कोशिश की, तो तीन ममालिक तो उनकी धमकियों से मरूब हो गए, कुवैत, बहरेन और मुत्तहिदा अरब अमारात। तुमने इराक का नाम लिया था, इराक। बल्कि खामेनाई साहब का जनाजा तो आज नजफ और करबला जा रहा है, इसलिए कि इराक शिया मसलक के मुताबिक ये दोनों जगह इंतहाई मुकद्दस हैं। और जाहिर है कि खामेनाई साहब का जनाजा इन मुकद्दस मकामात पर भी जाएगा ताकि इराकी अवाम भी उनकी तकरीबात में शिरकत कर सके। ये एक तरह से जश्न मर्ग है, मैं इसको जश्न मर्ग कहता हूं। और मैं वो कथा भी सुनाऊंगा,
बल्कि इसी स्टेज पे सुना दीजिए।
हाँ, ये दिलों को जोड़ने का वक्त जश्न मर्ग में है,
दिलों को जोड़ने का वक्त जश्न मर्ग में है।
बुतों को तोड़ने का वक्त जश्न मर्ग में है। ये डेढ़ ईंट की मस्जिद का की रस्म तर्क करो, ये डेढ़ ईंट की मस्जिद की रस्म तर्क करो, किबला मोड़ने का वक्त जश्न मर्ग में है।
बात हो
कि किबला मोड़ने का वक्त जश्न मर्ग में। और ये कथा मैंने इस पेशरफ से मुतासिर होकर कहा कि सऊदी अरब जो इस पूरे खित्ते में अमेरिका का सबसे करीबी हलीफ समझा जाता है, उसने अमेरिका के असर को और अमेरिका के दबाव को, अमेरिका की धमकियों को कबूल करने से इनकार कर दिया और नायब वजीर खारजा की क्यादत में बाकायदा एक वफ्द भेजा जो इंतहाई मुस्बत पेशरफ्त है। और मुस्बत मैं इसको इसलिए कह रहा हूं कि सऊदी क़यादत को ये एहसास हो गया है और वो एहसास खलीज के दीगर मुमालिक के सरबराहान को भी होना चाहिए, इसलिए कि ये वो तमाम मुमालिक हैं जिनकी सरजमीन पर अमरीका के फौजी अड्डे कायम हैं। लेकिन इन सऊदी पेशरफ्त से ये हकीकत वाज़े हो जाती है कि सऊदी क़यादत को कम से कम ये एहसास हो गया है कि उनकी सरजमीन पर अमरीकी अड्डे उनकी हिफाजत के लिए नहीं है, बल्कि सिर्फ और सिर्फ इसराइल के दिफा और इसराइल की हिफाजत के लिए हैं और खलीज के अरब ममालिक के वसाइल को अमरीका अपने मफाद में और इसराइल के मफाद में इस्तेमाल कर रहा है, उनके मफाद में इस्तेमाल नहीं कर रहा। तो ये पेशरफ्त, ये जो सऊदियों ने इकदाम उठाया है, ये जाहिर करता है कि सऊदियों को ये एहसास हो गया है कि खलीज के ममालिक के ताल्लुकात और दिफा دفاع خاص طور پہ خلیجی ممالک کے تعاون سے مضبوط بنایا جا سکتا ہے. اسی لیے ایران سے ان کی بہت پرانی رقابت ہے, بہت پرانی دشمنی ہے, اور یہ دشمنی اس عہد عتیق کی نمائندگی کرتی ہے جو عرب اور عجم کے درمیان صدیوں سے قائم تھی اور جسے مٹانے کے لیے ہمارے رسول نے باقاعدہ پیغام دیا تھا. میں رسول اکرم کے حجت الوداع کا خاص طور پر ذکر کرنا چاہوں گا کہ انہوں نے اس میں کیا پیغام دیا تھا امت کو. یہی کہا تھا نا کہ آپ نے یہ فرمایا تھا کہ آج کے بعد یہ امت ایک ہے اور عرب کو عجم پر فوقیت حاصل نہیں ہے, نہ عجم کو عرب پر فوقیت حاصل ہے, نہ کالے کو گورے پر فوقیت حاصل ہے, نہ گورے کو کالے پر, نہ کمزور کو طاقتور پر, نہ طاقتور کو کمزور پر. تو جن تفرقات کو مٹانے کے لیے اسلام کا ظہور ہوا تھا وہ عصبیت اب تک خلیج کے چند ممالک کے سربراہان کے ذہن میں قائم ہے, زندہ و تابندہ ہے. لیکن سعودی پیش رفت نے اس مفروضے کو باطل کر دیا ہے, اور ایران نے جس طرح سے استقبال کیا ہے سعودی عرب کا, وہ تم نے سنا ہوگا کہ انہوں نے قرآن کی آیات کو باقاعدہ نقل کیا, قرآن کے
آیات
کے قول کو دہرایا, اور سعودی عرب کے استقبال کے وفد کے استقبال کے لیے انہوں نے سورہ آل عمران کی ان آیات کو
آیت نمبر 13 کو آیت نمبر 13 بدر
جو غزوہ بدر کے تناظر میں نازل ہوئی تھی, اور جس میں اللہ یہ کہہ رہا ہے کہ دو افواج تھیں, ایک حق پر تھی ایک باطل پر تھی, اور حق پر جو تھی اس کی تعداد کم تھی اور باطل کی تعداد زیادہ تھی, لیکن آخر میں اللہ نے یہ فیصلہ کر دیا کہ حق کی فتح ہوگی. اور اس میں ان میں تمہارے لیے بڑی نشانیاں ہیں. تو ایرانیوں نے سعودی وفد کا استقبال کرتے ہوئے سعودیوں کو آگاہ کیا کہ تم نے اب تک باطل کا ساتھ دیا تھا, لیکن تمہاری آنکھیں کھلتی ہوئی نظر آ رہی ہیں اور تم کو یہ نظر آ گیا ہے کہ حق کس طرف ہے اور باطل کس طرف.
قطر بھی پہنچا, حالانکہ قطر پہ بھی بہت پریشر تھا, اور ایران نے جو قطر کے لیے آیات پیش کی وہ اس میں دوستی کا پیغام تھا کہ اور معافی کا پیغام تھا. سورت فتح کی آیات تھی کہ اللہ کی معافی کا تذکرہ تھا, اور ایران کے قطر کے لیے بیسٹ وشز تھی کہ وی آر اسٹل فرینڈز.
یہ کہ قطر کا کردار تو اس پورے تنازع میں بہت مثبت رہا ہے ابتدا سے, اور قطر اس ثالثی میں شریک تھا پاکستان کے ساتھ ساتھ جس نے ایران اور امریکہ کے درمیان موجودہ معاہدے کو موجودہ ایم او یو کو جو 60 دن کی جنگ بندی ہوئی ہے اس کو جنم دیا. تو قطر کا کردار تو ہمیں ابتدا سے مثبت رہا ہے,
اور ایران نے اس کو بڑے مثبت انداز سے کہا, دوستی کا ایک امید کا پیغام رکھا. ترکی کے لیے جو سورۃ النساء کی 95 آیت پیش کی, یعنی جس میں قرآن پاک میں تذکرہ ہے آپ صلی اللہ علیہ وسلم جب غزوات پہ تشریف لے کے جاتے تھے, کچھ لوگ بہانے کے ساتھ گھر بیٹھے رہ جاتے تھے کہ بھئی ترکی نے کوئی اتنا امپریسو رول نہیں پلے کیا,
ترکی کے اپنی
مجبوریاں.
ترکی کی مجبوریاں یوں ہیں کہ ترکی نیٹو کا رکن ہے, اور آج وہاں अंकारा में नेटो की समिट शुरू हुई है। नेटो की
मगर अमेरिका तो निकल गया उसमें से।
नहीं, अमेरिका तो आया, डोनाल्ड ट्रम्प तो वहाँ पहुँचे।
डोनाल्ड ट्रम्प से उर्दगान से मुलाकात।
हाँ, बल्कि उन्होंने ये नारा लगाया है और एक तरह से उन्होंने अपने यूरोपी हलीफ मालिक को धमकी दी है कि अमरीका की मदद पर वो यकीन न रखें, एतमाद न करें, इसलिए कि उनके बकौल अमरीका अब तक उनका बोझ उठाता रहा है। तो वो ये चाहते हैं कि यूरोप के नेटो के ममालिक अपना दिफा खुद करने के लिए मंसूबे बनाएं और दिफा पर अपने वसाइल ज्यादा से ज्यादा सर्फ करें, खर्च करें। वो ये चाहते हैं। जो डोनाल्ड ट्रम्प की तो जो हिकमत अमली है वो बहुत खुलकर सामने आ गई है। वो ये चाहते हैं कि अमरीका की दिफाई फैक्ट्रियां, वो जो जिसको सदर आइजन हावर ने मिलिट्री इंडस्ट्रियल कॉम्प्लेक्स का नाम दिया था, वो फाल रहे, वो चलती रहे, वो असलाह बनाती रहे और नेटो के हलीफ मालिक
असलाह उनसे खरीदे,
असलाह खरीदते रहे। तो ट्रंप का तो अंदाज यही है कि वो हर मौके पर जारहियत का इस्तेमाल करते हैं। उनके जो अकवाल हैं वो तो ऐसे हैं कि वो आग पर, जलती आग पर तेल छिड़कने वाले। तो
गौरी साहब, मेरा यहाँ आपसे सवाल एक आता है कि डोनाल्ड ट्रंप साहब ने जब जिक्र आज भी हुआ तो मेरा ख्याल था कि ये जो सैंक्शंस लगाए, हमें मालूम है कि सैंक्शंस जब लगाई जाती हैं कि मुल्कों को गरीब करने के लिए, घुटने टेकने पर मजबूर करने के लिए सैंक्शंस लगाई जाती हैं, उनको अपना मरहूने मिन्नत करने के लिए सैंक्शंस लगाई जाती हैं, और ईरान के ऊपर इतनी सैंक्शंस लग गई थी, उसके बाद इनका बाहर का प्रेशर भी था लोगों को गवर्नमेंट के अगेंस्ट, विच वॉज फेल्ड, कम्प्लीटली फेल्ड। आई वॉज सरप्राइज टूडे, टर्की इज नेटो का मेम्बर भी है, रुकन मुल्क भी है, हालांकि इसकी रुकनियत पे बहुत से लोगों को एतराज भी है क्योंकि बहुत से लोग इसको मुस्लिम कंट्री समझते हैं, वो एक एतराज भी, बहुत से मुखालिफ भी हैं इसके नेटो के बीच में होने के लिहाज से। तो मेरा ख्याल था कि मुख्तलिफ ममालिक के ऊपर सैंक्शंस हैं, ईरान के ऊपर बेइंतहा सैंक्शंस हैं, आज उकदा खुला कि टर्की के ऊपर भी सैंक्शंस हैं और डोनाल्ड ट्रंप साहब ने उन सैंक्शंस को उठा दिया।
हाँ, क्योंकि तैयब अर्दवान जो तुर्की के सदर हैं, उन्होंने ये चाहा था कि उन्होंने रूस से मिसाइल खरीदे, जो अमरीका नहीं चाहता था, और डोनाल्ड ट्रंप ने खास तौर पर तुर्की पर ये पाबंदियां आयद की थी, लेकिन आज उन्होंने पाबंदियां उठा ली हैं,
जैसे मर्जी खरीदो,
इसलिए कि वो उनकी पाबंदियां नाकाम हो गई। अगर तुर्की उनकी पाबंदियों से मरूब हो जाता और रूस से मिसाइल ना खरीदता तो अमेरिका की कामयाबी थी, डोनाल्ड ट्रंप की कामयाबी थी, लेकिन ये तो अपनी गलती का एक तरह से एतराफ है। और हैरत की बात है कि डोनाल्ड ट्रंप जैसे अनापरस्त ने अपनी गलती को तस्लीम किया और तुर्की पर से पाबंदियां हटा ली।
एक सवाल मेरा बड़ा अजीब सा, कल से भी मैं आपको याद कर रही थी, इराक की जब वॉर होती है और कुवैत ने, सऊदी अरेबिया ने अमेरिका का साथ दिया था, इराक के घुटने टेकने पर मजबूर किया, उसके बाद 2001 का वाकया होने के बाद से इराक ने सद्दाम हुसैन को तो लूज किया, मगर आज हमको इराक एक आजाद मुल्क तो नजर आता है, बट अनफॉर्चुनेटली उनकी जो सबसे बड़ी ताकत उनका पेट्रोल जो है वो उनका नहीं है, क्योंकि जितनी डील होती है दुनिया में, दैट मनी बिकने की कीमत जो है वो फेडरल रिजर्व में अमेरिका में आता है, और फिर عراق اس کا مرہون منت ہے کہ وہ اس رقم کو کیسے حاصل کرے. اس وار میں ہمیں سامنے صرف ایران اور امریکہ اور اسرائیل ہی نظر آئے. سعودی عربیہ، قطر، انہوں نے اپنا اپنا رول ضرور پلے کیا، اور اگر ایران نے حملہ بھی کیا تو انہوں نے صرف امریکن بیسز کے اوپر حملہ کیا ہے، جو کہ امریکہ ہی کنسیڈر، لٹل امریکہ کنسیڈر کیا جاتا ہے ان ممالک میں. کنسرن میرا یہ ہے کہ ہمیں نہیں، کسی کو معلوم نہیں کہ اس جنگ میں عراق نے کیا رول پلے کیا، کیونکہ امریکہ نے اس کو اس کا جو ریزرو منی تھی آئل کی اس تک بھی ایکسیس اس کی بلاک کر دی تھی. تو عراق واز ان اے ویری ٹف سچویشن. کیا فرمائیں گے؟
عراق کی قیادت اور عوام، قیادت سے زیادہ عوام ایران کے ساتھ ہے، اور یہی وجہ ہے کہ امریکہ نے اقتصادی پابندیاں جس طرح سے عراق کے تیل کی برآمدات پر عائد کی ہوئی ہیں ان کو نہیں ہٹایا ہے. اور عراق میں ویسے بھی صدام حسین کے بعد سے